आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
लाभ हुन्छ नि त्यसैले
प्रिय श्रोता, कस्तो हुनुहुन्छ? आशा गर्दछु तपाईँ सबै आनन्दको सलाई हुनुहुन्छ होला। म पनि प्रभुको अनुग्रहमा आनन्दको सलाई छु। धेरै खुशी लागेको छ फेरि पनि तपाईँहरूसँग यो कार्यक्रम मार्फत यसरी संगति गर्न पाउँदा र भेटघाट हुन पाउँदा। श्रोता, आज हामी बाइबल अध्ययन गलाती तीन अध्यायको 11-18 पदबाट हेर्न गइरहेका छौं। यहाँ 11 पदमा यसरी लेखिएको छ, परमेश्वरको दृष्टिमा व्यवस्थाबाट कोही मानिस धर्मी ठहरिँदैन भन्ने कुरा प्रत्यक्ष छ, किनभने धर्मी चाहिँ विश्वासद्वारा नै जिउनेछ। पुरानो नियममा पनि मानिस खालि विश्वासबाट मात्र उद्धार पाउँछ भन्ने शिक्षा दिइएको छ। यसले भन्दैन कि कोही व्यवस्था पालन गरेर उद्धार प्राप्त गरेका छन्। यदि कोही व्यवस्था पालन गरेर उद्धार पाएका भए, धर्मी ठरिएका भए, म पनि जान्न चाहन्छु। मैले कहिले पढेको छुइनँ कोही मोसाको व्यवस्था पालन गरेर धर्मी वा उद्धार पाए, धर्मी ठरिए। तपाईंलाई यादै होला, मोसाको व्यवस्थाको प्रणालीको केन्द्र बलि प्रणाली थियो। मोसा यस कुरामा आनन्दित थिए कि व्यवस्था अन्तर्गत पनि परमेश्वरले मानिसहरू कहाँ करूणा र अनुग्रह फैलाउन सक्नुहुन्छ। त्यही कारण उनको अनुहार चम्कियो। हबक्कूको पुस्तक 2:4 पदले बताउँछ कि धर्मी विश्वासद्वारा जिउँछ। अगाडि 12 पदमा भनिएको छ, व्यवस्था चाहिँ विश्वासमाथि आधारित छैन, बरु जुन मानिसले यी काम गर्छ त्यो तिनैद्वारा जिउनेछ। यो पनि एक महत्वपूर्ण पद हो। विश्वास र व्यवस्था उद्धारको लागि र जिउनको लागि पनि एक अर्कामा विपरीत सिद्धान्त हुन्। एउटाले अर्कोलाई रद्द गर्दछ, तिनीहरू एक अर्कामा विरोध गर्छन्। यदि तपाईँ व्यवस्थाद्वारा जिउन गइरहनु भएको छ भने तपाईँ विश्वासद्वारा धर्मी बन्न सक्नुहुने छैन, उद्धार पाउन सक्नुहुने छैन। तपाईँ तिनीहरूलाई एक बनाउन सक्नुहुने छैन, तिनीहरू परस्पर विरोधी हुन्। म एक उदाहरण दिन चाहन्छु। मैले यहाँ दिल्लीदेखि नेपाल जानु पर्यो भने दिल्लीदेखि ट्रेनमा बसेर गोरखपुर गई त्यहाँबाट बस पक्री सुनौली पुगेर फेरि बस बदलिएर काठमाडौँ जानुपर्छ। यसमा धेरै समय लाग्छ। तर हवाईजहाजमा गए भने सिर्फ ज्यादा भन्दा ज्यादा 1 घण्टा 20 मिनट मात्र समय लिन्छ। तर म सोच्दछु यदि प्लेनमा बसेर खुट्टा चाहिँ तल ट्रेनमा राखी एकै समयमा जान सकेकोमा कति राम्रो हुन्थ्यो। मलाई लाग्छ आफ्नो खुट्टा ट्रेनमा राखेकोमा म धेरै सुरक्षित हुनेछु। तर यो निश्चय निरर्थक छ। यदि हामी हवाईजहाजबाट गयौं भने हवाईजहाजबाटै जान सकिन्छ, यदि ट्रेनबाट गयौं भने ट्रेनबाटै जानुपर्छ। तिनीहरूसँग यात्रीहरूको लागि यस प्रकारको कुनै व्यवस्था छैन। हवाईजहाजमा बसेर ट्रेनमा खुट्टा राखेर जाने, मेरो मित्र, न त परमेश्वरले कुनै व्यवस्था बनाउनु भएको छ तपाईँको निम्ति व्यवस्थाद्वारा र विश्वासद्वारा, विश्वास दुवैद्वारा उद्धार पाउने, बचाइने। तपाईँले कुनै एउटालाई छान्नुपर्छ। यदि तपाईँ व्यवस्थाद्वारा जान चाहनुहुन्छ भने तब यसलाई कोशिश गर्नुपर्छ। तर म तपाईँलाई चेतावनी दिन चाहन्छु कि परमेश्वरले कहिले पनि भन्नुभएको छैन कि यसले धर्मी बनाउने छ, यसले उद्धार गर्दैन। व्यवस्था विश्वासको होइन, तर मानिस जसले त्यो गर्छ तिनीहरू त्यसमा जिउँछन्।
अनि तेह्र पदमा लेखिएको छ,
हाम्रा निम्ति शराब बनेर ख्रिष्टले हामीलाई व्यवस्थाको शराबबाट मोल तिरेर छुटाउनुभयो, किनकि काठमा झुण्डिने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ। ख्रिष्टले हामीलाई व्यवस्थाको श्रापबाट मोल तिरेर मुक्त गर्नुभयो। मूसाको व्यवस्थाले हामीलाई दोषित बनायो। यो मैले मेरो देशको व्यवस्था पालन गरेको उदाहरण जस्तै हो। मैले व्यवस्था पालन गरे बापत मैले इनाम पाइन। यदि मैले कुनै एक नियम तोडे भने म दोषी हुन्छु। ख्रिष्टले हामीलाई मूसाको व्यवस्थाको दण्डबाट मुक्त गर्नुभयो। यो उहाँले कसरी गर्नुभयो त? अगाडि भनेको छ, किनकि काठमा झुण्डिने हरेक श्रापित छ। यो पुरानो नियमबाट उद्धृत गरिएको छ जुनको हामी हेर्नेछौ, र यो विभिन्न कारणहरूले यो धर्मशास्त्रको एक विशिष्ट परिच्छेद बनाएको छ। एक कारण हो कि इसरायलीहरूले सार्वजनिक प्राण दण्डको रूपमा झुण्ड्याएर फाँसी दिने गर्दैनथे, बरू त्यसको सट्टा ढुङ्गाले हान्ने गर्दथे। प्राय जसो यो कुरामा म अचम्भित हुन्थे, किन तिनीहरूले ढुङ्गाले हानेर प्राणदण्ड मृत्युदण्ड दिन्थे। इसरायलको कुनै ती भागमा फर्केर हेर्नुहोस्, प्रशस्तै ढुङ्गाहरू देख्नुहुनेछ। मुख्य मृत्युदण्ड दिने तिनीहरूको तरिका ढुङ्गाले हानेर हुन्थ्यो, झुण्ड्याएर होइन। तर पनि जब अति नै निन्दनीय तुच्छनीय अपराध गर्थे, यही नै विधि अपनाउँथे। व्यवस्था 21:20-23 लेखिएको छ, कुनै मानिसले प्राणदण्ड पाउने पाप गर्दा तिनीहरूले त्यसलाई रूखमा झुण्ड्यायो भने त्यसको लास रातभरि झुण्ड्याउनु, तर त्यही दिन त्यसलाई गाडिहाल्नु, किनभने त्यो परमेश्वरबाट श्रापित हुन्छ। परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूको दिनुभएको देश अशुद्ध नपार। यसको मतलब हो, यदि उसले भयंकर अपराध गर्यो र ढुङ्गा हानेर प्राणदण्ड मृत्युदण्ड दिइयो, उसको शरीरलाई तमासाको लागि रूखमा झुण्ड्याइन्थ्यो, तर रातभर त्यही झुण्ड्याउनु हुँदैनथ्यो। उहाँ कारण दिनुहुन्छ, यो त्यो हो, त्यो परमेश्वरबाट श्रापित हुन्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुभएको देश अशुद्ध नपार। ख्रिष्ट हाम्रो निम्ति श्रापित बन्नुभयो। प्रश्न उठ्छ, कहिले ख्रिष्ट श्रापित बन्नुभयो त? के उहाँ आफ्नो मानव चोलामा श्रापित हुनुभयो जब उहाँ जन्मनुभयो? उहाँलाई लुका 1:15 पवित्र भनिनु भएको छ। के उहाँ त्यस मौन अवधिमा श्रापित हुनुभयो जुनको बारेमा बाइबलमा कम रेकर्ड छ? श्रापित अरू जसको बारेमा बाइबलमा एक छोटो अंकित छ? अहँ, होइन। यसले यो भन्छ, लुका 1:52 येशु बुद्धि कद र परमेश्वर र मानिसको अनुग्रहमा बढ्दै जानुभयो। के उहाँ आफ्नो सेविकाईको समयमा श्रापित हुनुभयो? अहँ, होइन। परमेश्वर पिताले उहाँको सेविकाईको अवधिमा भन्नुभएको थियो कि यिनी मेरा प्रिय पुत्र हुन् जोसँग म खुशी छु। तब त्यसो भए जब ऊ क्रूसमा हुनुहुन्थ्यो त्यस समय उहाँ श्रापित भएको हुनुपर्छ? अँ, हो। तर पहिलो 3 घण्टा क्रूसमा हुँदा होइन, किनकि जब उहाँ आफैलाई समर्पित गर्नुभयो त्यस बेला दोषरहित हुनुहुन्थ्यो। यो त्यस क्रूसको अन्तिम 3 घण्टामा उहाँ हाम्रो निम्ति श्रापित बनिनु भएको थियो। यसैया 53:10 भनिएको छ, तापनि उसलाई चोट पार्न परमप्रभुको इच्छा भयो, उहाँले उसलाई दुःखमा पार्नुभयो, उहाँले आफ्नो आत्मालाई पापको निम्ति बलिदान बनाउनुभयो। हेर्नुहोस्, काठमा झुन्डिने हरेक श्रापित हुन्छ। ग्रीक युनानी शब्दमा काठ सुलोन भनिन्छ, मतलब काठ लट्ठा वा रूख। ख्रिष्ट काठमा झुन्ड्याइनु भएको थियो। ओ, यहाँ हामी कस्तो परस्पर खण्डन पाउँछौ। उहाँ त्यस क्रूसमा जानुभयो जुन उहाँको निम्ति मृत्युको काठ थियो, ताकि उहाँ तपाईँ र मेरो निम्ति यो जीवनको रूख बनुन्। अनि 14 लेखिएको छ, उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो ताकि अब्राहमलाई दिइएको आशिष ख्रिष्ट येशूद्वारा अन्य जातिहरूमा आओस् र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं। श्रोता, इसरायलीहरूसँग व्यवस्था 1500 वर्षदेखि थियो तर यसबाट जिउन असफल भए। प्रेरित 15 अध्यायमा यरूशलेमको सभामा पत्रुसले भने, हामी र हाम्रा पुर्खाहरूको व्यवस्थालाई पालन गर्न सकेका थिएनौ, किन हामी अन्य जातिलाई यसको मुनि ल्याउने? यदि हामीले पालन गर्न सकेनौ त उनीहरू पनि यसलाई पालन गर्न सक्ने छैनन्। ख्रिष्टले हाम्रो स्थान लिनुभयो ताकि त्यो जो व्यवस्थाले हाम्रो निम्ति कहिले गर्न सकेन त्यो हामी प्राप्त गर्न सकौं। अनुग्रहको समयमा आत्मा असाधारण वरदान हो। 15 पदमा लेखिएको छ, भाइ हो, प्रतिदिनको जीवनबाट एउटा उदाहरण लिऊ। एकचोटि पक्का भइसकेपछि मानिसले बनाएको इच्छा पत्र कसैले रद्द गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्छ। मानौ तपाईँ कुनै मानिससँग 100 रूपियाँ तिर्ने अनुबन्ध पत्र बनाउनुहुन्छ अनि एक वर्षपछि निर्णय गर्नुभयो 50 रूपियाँ मात्र तिर्ने। अब उसकोमा जानुहुन्छ र भन्नुहुन्छ, म तपाईँको ऋणी छु, यहाँ 50 रूपियाँ लिनुहोस्। त्यस मानिसले तपाईँलाई भन्नेछ, एक मिनट पर्ख, तपाईँ 100 रूपियाँ तिर्ने प्रतिज्ञा गर्नुभएको थियो। तपाईँ भन्नुहुन्छ, मैले प्रतिज्ञा गरेको थिएँ तर मैले त्यसलाई बदले कारणवश। उसले भन्नेछ, ओ होइन, त्यसो गर्न मिल्दैन, तिमीले अनुबन्ध पत्र बनाएपछि बदल्न सक्दैनौ। अनि 16 पदमा लेखिएको छ, प्रतिज्ञाहरू अब्राहम र उनको सन्तानलाई दिइएका थिए। धर्मशास्त्रले सन्तानहरूलाई भन्दैन, यसले त धेरै मानिसहरूको संकेत दिन्छ, तर धर्मशास्त्रले तिम्रो सन्तानलाई भन्छ, यसले एउटा मानिसको मात्र संकेत दिन्छ जो ख्रिष्ट हुनुहुन्छ। परमेश्वरले अब्राहमलाई बोलाउनुभयो र संसारमा एक आशिषित व्यक्ति बनाउने प्रतिज्ञा गर्नुभयो। उसलाई येशु ख्रिष्टद्वारा संसारमा आशिषित बनाइयो जो अब्राहमका सन्तानहरू थिए। ख्रिष्ट नै त्यो हुनुहुन्छ जसले संसारका उद्धार ल्याउनुभयो। सन्तान शब्द विशेष गरी ख्रिष्टलाई दर्शाउनलाई हो। हेर्नुहोस्, युहान्न 8:56 पदमा ख्रिष्टले भन्नुभयो, तिमीहरूका पुर्खा अब्राहम मेरो दिन देख्नलाई प्रफुल्लित थिए र देखेर रमाए। यसपछि 17 पदमा भनिएको छ, अब मेरो भनाइ यो हो, 3:17 पद, अब मेरो भनाइ यो हो, परमेश्वरबाट अगाडिदेखि करार गरी पक्का गर्नुभएको प्रतिज्ञालाई 430 वर्षपछि बनेको व्यवस्थाले रद्दी गराएर सो प्रतिज्ञालाई बेकम्मा तुल्याउन सक्दैन। परमेश्वरले अब्राहमसँग एक प्रतिज्ञा एक करार बाँध्नुभयो। 430 वर्षपछिबाट बनेको व्यवस्थाले अब्राहमसँग बनेको प्रतिज्ञालाई बेकम्मा तुल्याएन। वास्तवमा परमेश्वर आफ्नो प्रतिज्ञादेखि कहिले पनि हट्नुहुन्न। परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गर्नुभयो, म तिमीलाई अरू भूमि दिनेछु, अरू देश दिनेछु, म तलाई एक पुत्र दिनेछु र समुद्रका किनारका बालुवा सर तेरो सन्तान हुनेछ। परमेश्वरले त्यस प्रतिज्ञालाई पूरा गर्नुभयो र अब्राहमबाट इसरायल देश ल्याउनुभयो र अरू अनेकौं राज्यहरू। तर इसाकद्वारा दिइएको प्रतिज्ञाले 16 उल्लेखित सन्तानले प्रभु येशु ख्रिष्टतिर डोर्यायो। परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गर्नुभयो कि उनी सारा मानिसको लागि आशिषको कारण बन्नेछ। मेरो मित्र, यस संसारमा आज ख्रिष्ट येशुमा मात्र आशिष छ। तपाईँले आफ्नो छिमेकीबाट वा तपाईँको व्यापार वा तपाईँको मण्डलीबाट त्यति राम्रो लेनदेन पाउनुहुन्न। मलाई लाग्दैन यस संसार तपाईँलाई राम्रो लेनदेन दिनको लागि तयार पारिएको हो, तर प्रभु येशु ख्रिष्ट तपाईँको लागि दिइएको छ। युवल यो असल लेनदेन हो, वास्तवमा सबभन्दा राम्रो परिणाम हो। वास्तवमा यो श्रेष्ठ उपहार जुन परमेश्वरले बनाउनुभयो, यो परमेश्वरको प्रतिज्ञाको पूर्ति हो कि जो कोही ख्रिष्टमा विश्वास गर्नेछ उहाँद्वारा बाँच्नेछ, उद्धार पाउनेछ। 18 पदमा लेखिएको छ, किनकि उत्तराधिकार व्यवस्थाद्वारा पाइने हो भने प्रतिज्ञाद्वारा पाइने कुरै आउँदैन, तर परमेश्वरले प्रतिज्ञाद्वारा नै अब्राहमलाई यो दिनुभयो। श्रोता, मोसालाई व्यवस्था दिनुभन्दा पहिले नै ख्रिष्टको विषयमा प्रतिज्ञा भएको थियो र त्यो प्रतिज्ञा राम्रो मानिन्छ जबसम्म त्यहाँ व्यवस्था दिएको थिएन। व्यवस्थाको अनपेक्षित प्रतिज्ञा बनाइएका थिए। प्रश्न उठ्छ, व्यवस्था किन दिए? यसको मतलब के हो? यहाँ पावले व्यवस्थालाई तुच्छ मानिरहेका छन् भनी नसोच्नुहोस्। त्यो भन्दा बढी उसले मानिसहरूलाई व्यवस्थाको उद्देश्यको महत्वलाई बुझाउन कोशिश गरिरहेका छन्। उसले व्यवस्थाको सम्पूर्ण ऐश्वर्य, यसको पूर्णता र यसको सिद्धान्त देखाउँछन्। तर उसले यो पनि देखाउँछ कि व्यवस्थाको पूर्णताको कारण यसले बाधा उत्पन्न गर्छ, जसले गर्दा तपाईँ र म परमेश्वरबाट ग्रहण गरिन सकिँदैनौ, कारण हामी व्यवस्थाको मागलाई पूरा गर्न सक्दैनौ। हामी पाउल व्यवस्थाको योजनाको बारेमा के भन्छन् यस विषयमा अर्को दिन हेर्नेछौ।
हृदयको गहिराईमा सत्य हुना हाम्रो एउटै चाहना, थुमाको रगतमा शुद्ध हुना हाम्रो एउटै चाहना, हाम्रो प्रभु महिमा दिन पवित्र 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 हाम्रो पवित्र 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 हाम्रो परमेश्वर
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौं।
Yeah.
प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।